نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القرآن المجيد بعد أعوذ بالله من الشيطان الرجيم إذ ذهب الفتشة إلى الكهف فقالوا ربنا آتنا من لدنك رحمة من لدنك رحمة وهيئ لنا من أمرنا رشدا فضربنا على آذانهم في الكهف سنين عددا سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللہ تعالیٰ کا احسان ہے کہ اس نے ہمیں آج یہاں ملنے کا بیٹھنے کا موقع دیا اور اللہ تعالیٰ کی یہ ہمارے اوپر ایک بہت بڑی رحمت ہے کہ ہم یہاں آج جو بات سننے بیٹھے ہیں اس کا تعلق ہماری یوتھ سے ہے۔ آپ سوچتے ہیں کہ یوتھ سے مراد ٹین ایج ہے، 13, 14, 15 سے لے کر سویٹ ٹین 19 تک، اور 20 کے بعد تو شاید جوانی ڈھلنے لگتی ہے۔ حالانکہ حقیقت میں ایسا نہیں ہے۔ جوانی جو ہے یہ انسان کی عمر کے اس دور کا نام ہے جب امنگیں جوان ہوتی ہیں، ارادے مضبوط ہوتے ہیں، کچھ کر گزرنے کا شوق بھی ہوتا ہے، احساس بھی ہوتا ہے۔ ایسے وقت میں ایک انسان جو تبدیلی پیدا کر سکتا ہے وہ بعد والے دور میں نہیں کر سکتا۔ مبصرین کہہ لیجئے یا بعض اسپیشلسٹ کہتے ہیں کہ اگر کسی سوسائٹی کا 30% پاپولیشن کا لیول یوتھ پہ محیط ہو تو وہاں بڑے آرام سے انقلاب پیدا کیا جا سکتا ہے۔ لیکن افسوس کی بات ہے کہ ہم میں سے بہت سارے لوگ لفظ انقلاب کا نام تو لیتے ہیں لیکن اپنی 30% سے مور یوتھ کو استعمال نہیں کرتے۔ ابھی میں نے آپ کے سامنے سورۃ القحف کی چند آیتیں پڑھی ہیں۔ اللہ سبحانہ تعالیٰ نے اس میں اصحاب کہف کے نام پر ایک ایسے گروہ کا ہمارے سامنے تذکرہ کیا ہے کہ جن کو اللہ تعالیٰ نے حق بات سجھا بھی دی، پھر انہوں نے برملا اس کا اظہار بھی کیا، اور اس اظہار کے بعد جب راستے بند ہوتے ہوئے دکھے عملی طور پر پھر اس پہ جم بھی گئے۔ اللہ جوانوں کی مدد کیسے کرتا ہے، یہ واقعہ اسی بات کی غمازی کرتا ہے۔ آپ سب پڑھے لکھے ساتھی ہیں، ماشاءاللہ علم دوست ہیں، مجھے امید ہے کلاسز میں بھی جاتے ہیں، تو اصحاب کہف کا قصہ پورا بیان کرنے کی ضرورت نہیں ہے، اور آپ کو سب کو یہ اندازہ ہے کہ سورۃ کہف بہت زیادہ خوبصورت صورتوں میں سے ایک صورت ہے۔ تو سورۃ کہف کا یہ واقعہ آج اگر ہم اپنے سامنے رکھیں تو ذہن میں پہلی چیز رکھیے، ہمارے ذہنوں میں چند چیزیں آتی ہیں۔ ہم سوچتے ہیں کہ ہاں کبھی ہمیں نبی صلی اللہ علیہ وسلم کا ساتھ ملتا اور ہم بھی اس وقت حضرت علی جیسے جوان شخص ہوتے اور ابو بکر اور عمر جیسے بہت ہی اچھی عمر کے ساتھی ہوتے، پھر ہم ایک اچھے لیڈر کی مائیت میں مل کر بہت بڑی چینج لاتے۔ لیکن آپ اگر تھوڑا سا اس واقعے کو جانتے ہو، اصحاب کہف اس دور میں تھے جو کسی نبی کا دور نہیں تھا، نبی کے کسی ساتھی کا دور نہیں تھا، بالکل جیسے آج میں اور آپ اس دور میں اندھیروں میں جی رہے ہیں، یہی دور تھا۔ حتیٰ کہ انبیاء کرام کی تعلیمات اتنی زیادہ مسدود ہو چکی تھی، اتنا دور جا چکے تھے لوگ کہ وقت کا بادشاہ خود کو خدا بنا بیٹھا تھا اور اس نے لوگوں کو اپنی مرضی کا غلام بنانا چاہا۔ اس دور کے جو بڑے بوڑھے تھے انہوں نے تو اس بات پہ برا سمجھنے کے باوجود کمپرومائز کر لیا، کیا کریں پھر حالات ایسے ہیں، پھر اگر یہ نہ کیا تو وہ نہ ہوگا، وہ نہ کیا، اور انہوں نے تو ہر غلط چیز کو غلط سمجھنے کے باوجود اپنا لیا۔ کیا آج ہم میں سے بہت سارے بڑوں کا یہ حال نہیں ہے؟ وقت اور معاشرے کی برائیوں پہ نظر بھی رکھتے ہیں۔ اب جب ہم بات کرتے ہیں کہ ہمارے ارد گرد اتنے مسائل، اتنی پریشانیاں ہیں اور یہ اور وہ ہے، اور جب اس کی وجہ کسی کو پوچھی جائے تو کہتے ہیں آئی ڈونٹ نو، حالات سازگار نہیں ہیں، یہ نہیں ہے، وہ نہیں ہے، دس اینڈ دیٹ، اور نتیجہ کیا نکلتا ہے کہ ہم جہاں کھڑے ہوتے ہیں وہیں کھڑے رہتے ہیں۔ آپ دیکھیے کہ الحمدللہ اس وقت ہم رمضان کے بالکل کنارے پہ کھڑے ہیں، اللہ تعالیٰ ہم سب کو صحت اور عافیت علی زندگی بھی دے، اور ہمارے رمضان کے جتنے بھی پلانز ہیں اس کو اس سے بھی اچھے طریقے سے اللہ تعالیٰ کروائے اور اس کی خیر اور برکت سے محروم نہ کرے، اور جو ابھی تک ہمارے ذہن میں نہیں بھی ہیں چیزیں اللہ سبحانہ تعالیٰ وہ بھی ڈال دے۔ لیکن میرا آپ سے ایک سوال ہے، اسی طرح تو ایک سال پہلے ویلکم رمضان ہوا تھا، क्या हर साल रमज़ान के आने पर दौरे कुरान का अहतमाम करना, वेलकम रमज़ान के नाम पे लोगों को रोज़े और रमज़ान के कुछ मसाइल बता देना, क्या इससे काम हो जाएगा? क्या आज आप और मैं एक उम्मत होने के नाते तरक्की की मंजिलों की तरफ एक मंजिल या एक कदम आगे बढ़े हैं कि नहीं बढ़े? क्योंकि जब तक आपका मेरा हर कदम बेहतरी की तरफ नहीं जाएगा, गोया के उम्मत एक ऐसी डगर पे चल रही है जिस पे पिछले कई साल से चल रही है। अगर मैं ये ना भी कहूँ ना कि दिन ब दिन हम नीचे ही जा रहे हैं, तो मैं ये ज़रूर कहूँगी कि हम खड़े हैं। हम स्टेगनेंट वाटर की तरह, खड़े पानी की तरह, हम जहाँ थे वहीं थे। कह लीजिए, अफसोस के साथ कहना पड़ता है कि हम एक मुंजमंत पानी ना भी सही, खड़े पानी के नाले की तरह अब इस वक्त बदबू और ताफुन का शिकार है। दर्द रखने वाले, तकलीफ़ रखने वाले तड़पते भी हैं, कोशिशें भी करते हैं, लेकिन फिर बहुत सारे नतायज सामने जब नहीं नज़र आते तो लोग कहते हैं कि इस उम्मत ने नहीं संवरना। हालांकि आप देखिए कि अल्लाह ताला ने उम्मत मुस्लिमा को उस दौर में अपने प्यारे नबी और उनके सहाबिया के ज़रिए से एक ऐसा उरूज बख्शा था कि जिसके बाद हकीकत में पूरी दुनिया ने इस बात की गवाहियां दी थी। इतने थोड़े से वक्त में इतनी बड़ी तब्दीली आज तक कोई जर्नेल, कोई फिलासफर, कोई बड़े से बड़ा डिक्टेटर, बड़े से बड़ा डेमोक्रेटिक पार्टी का हामिल शख्स नहीं ला सका। और सारी नेमतें और सारी चीज़ों को इस्तेमाल करने के बावजूद वो तब्दीली कोई नहीं ला सका जो एक ऐसा शख्स जो तन तन्हा मक्का में उठा था और ना सर पे बाप का साया था, ना दादा रहा उस वक़्त तक, ना दौलत की बहार थी, ना कोई कुछ था। लेकिन आप देखिए कि अल्लाह के नबी एक तब्दीली लेकर आए। इंग्लिश में बड़ी मारूफ कहावत है, द मैन हु शोक द अर्थ, वो आदमी जिसने ज़मीन को हिला दिया। वो क्या क्या अशआर में हमारे शुरा कुराम भी कहकर चले गए कि ये गाजी ये तेरे पुरसरार बंदे, जिन्हें तूने बख्शा है ज़ौके खुदाई, दो नीम इन की ठोकर से सहराओ दरिया, सिमट कर पहाड़ जिनकी हैबत से राई। क्या वो इंसान नहीं थे? क्या वो मट्टी के मादू थे? क्या उनके पास जदीद किस्म के वेपन्स मौजूद थे? क्या उनके पास टेक्नोलॉजी मौजूद थी? क्या साइंस के मैदान में वो उस वक़्त बहुत आगे मंझे हुए लोग थे? ज़मीन और आसमान गवाह हैं इस बात के कि उस दौर में भी मक्का और उसके इर्द गिर्द की जगह ऐसे ही थी जैसे आज पाकिस्तान में दूर दराज का कोई गांव। तो देखिए, मौजू बहुत संजीदा है और मैं अगर कहूँ कि खून टपकने लगे लफ्ज़ों में से तो कोई झूठ नहीं होगा। जितना दर्द मैं इस वक्त अपनी यूथ के लिए अपने दिल में महसूस करती हूँ कि शायद अल्लामा इकबाल आज से तकरीबन 200 साल पहले जब यूरोप का एक चक्कर लगा कर गए थे तो उन्होंने अपने दर्द को बयान किया था कि रुलाती है मुझको जवानों की तन आसानी। कहते हैं जब मैं अपने जवानों को बहुत लग्जरियस लाइफ गुजारता हुआ देखता हूँ तो मैं बहुत रोता हूँ, मेरा दिल रोता है, होता है दिल मेरा। वो कहते हैं कि यूरोप की लाइब्रेरियों में जब मैं मुसलमानों की कीमती किताबों को रुलता हुआ देखता हूँ तो मेरा दिल सी पारा होता है। ये सी पारा वही है जिसको आप और मैं सपारा कहते हैं। ये सी कहते हैं 30 को, कुरान का एक सपारा जो है वो असल में सी पारा है, 30th जुज ऑफ कुरान। तो वो कहते थे कि मैं रोता हूँ। और अपना बेटा जावेद नाम का, जिसका नाम भी ज़रा सोचिए क्या नाम था, लेकिन उसको क्या कहते हैं कि जब उसके अंदर कोई हरकत नहीं देखते तो कहने को तो ये बद्दुआ है। बाप की वो बद्दुआ हो सकती है लेकिन नबी सल्लल्लाहु अलैहि वसल्लम के उम्मत का दर्द रखने वाले एक बाप की वो दुआ थी कि खुदा तुझे किसी तूफान से आशना कर दे कि तेरे बाहर की मौजों में इस्तराब नहीं है। ज़रा से इस पे गौर कीजिए, क्या कहते हैं कि अल्लाह तेरी ज़िंदगी में कोई दुख लाए, तुझे कोई थपेड़े पड़े हालात के, तूफानों के जोश में तू आए, फिर तेरे अंदर कुछ हरकत आएगी तो तू उठ के कुछ करेगा क्योंकि तू तो बड़ा आराम से बैठा हुआ है। कल मैंने अरबी के तीन लफ्ज़ एक मिसरे की सूरत में पढ़े, मुझे बहुत ही अच्छे लगे, जिसका उर्दू तर्जमा क्या था, तालम तू, मैं अलम में मुबतला हुआ, फिर तालम तू, फिर मैंने उससे इल्म सीख लिया, और तगैयर तू, फिर मैंने उससे अपने आप को बदल लिया। यानी मेरे पे गम पड़ा, मैंने उस गम से सबक सीखा, اور اس سبق سے پھر میں نے اپنی حالت بدل دی. آج کی یہ امت کتنے دم اور سہے گی؟ آج امت مسلمہ پر ہر سال کوئی نئی برق نہیں ٹوٹتی؟ اقبال کے بقال کے رحمتیں ہیں تیری اغیار کے کاشانوں پہ, برق گرتی ہے بیچارے مسلمانوں پہ. کیا آج ہم مسلمانوں پہ کوئی برق نہیں ہو رہی؟ کوئی بجلیاں نہیں گر رہی؟ کیا ہر گولی کا رخ مسلمان کی طرف نہیں ہے؟ ہر الزام ہر طعنہ اسلام پہ نہیں ہے؟ کیا ہو گیا ہمیں؟ چلیے ہم تو کہیں گے ہم تو بوڑھے ہونے لگے, اب تو آگے جانے کا وقت ہے, آگے اب جنت کی باتیں کرے, دنیا تو دنیا ہے. لیکن کیا ہم پیچھے اپنی نسلیں نہیں چھوڑ کے جا رہے؟ کیا آپ کے میرے بچے دنیا سے اسی طرح کی باتیں سن سنا کر چلے جائیں گے؟ یاد رکھیے گا کہ کسی بھی معاشرے کے اندر جب جوانوں میں اپنی قیمت پہچاننے کا احساس پیدا ہو جاتا ہے نا, تو اس قوم کا مستقبل سنور جاتا ہے. نوجوان جس کو آج کے دور میں اگر آپ یہ کہیں نا کہ آج چھوٹی چھوٹی نوخیز سی کلیاں ہیں, نوجوان آج کے باغ و بہار اور مستقبل کا قیمتی اثاثہ ہیں. یہ ہے وہ نوجوان نسل جس کی قدر ہر عقل مند قوم نے کی. میں نام نہیں لوں گی, کسی ایک ملک میں تھی چند ماہ پہلے, تو مجھے انہوں نے بتایا کہ آج کل سیرینس بہت آ رہے ہیں, آپ سبھی جانتے ہیں, مسلم ورلڈ میں بھی آتے ہیں اور نان مسلم ورلڈ میں بھی آتے ہیں. تو اس ملک نے ان سیرینس کو آباد کرنے کے لیے اپنے ملک کے ویران علاقوں میں پوری پوری بستیاں بنائی ہیں, ایسے خوبصورت گھر اور سڑکیں اور سب کچھ کہ جس کا شاید انہوں نے اپنے اس ملک میں بھی تصور بھی نہیں کیا تھا. پورے ہاسپٹلس بن رہے ہیں, پورے اسکول, بٹ ان کی ایک شرط ہے کہ دے آر ایکسیپٹنگ اونلی یوتھ. ارلی ٹین ایجر بچوں کو وہ لے رہے ہیں, اور ان کی اسٹریٹجی کیا ہے کہ ہم ان کو یہاں رکھیں گے, پالیں گے, خوب خوب ان کی خاطر کریں گے, اور دو چار سال دس سال کے اندر یہ ہمارے ملک کا ہاتھ بن چکے ہوں گے. وائے؟ کیونکہ ان کو جوانوں کی ضرورت ہے. ہر عقل مند قوم یہی کرتی ہے. جنہوں نے اپنی نوجوان نسل کی قدر و قیمت کر لی, یاد رکھیے وہ ملک تر گئے. آپ نبی صلی اللہ علیہ وسلم کے دور میں بھی تو دیکھیے, سب سے پہلے آپ کا ساتھ دینے والے لوگوں میں حضرت علی رضی اللہ عنہ جیسے اور حضرت زید بن حارثہ جیسے نوجوان نہیں تھے. ابو بکر بھی اس وقت جوان تھے. نبی صلی اللہ علیہ وسلم نے اپنے پورے خاندان کی دعوت کی جب آپ کے اوپر یہ آیت نازل ہوئی کہ وانذر عشیرتک الاقربین, کہ اپنے قریبی رشتہ داروں کو وارن کیجئے, تو آپ نے دعوت کی اور اس کے جواب میں چچاؤں میں سے تو کچھ نے نعوذ باللہ ایسی ایسی باتیں بھی کہہ دی کہ جس کے اوپر قرآن نازل ہو گیا. بڑے نہیں مانے, سورۃ سواد کا شروع پڑھ لیجئے یا قرآن پاک میں اور جگہ اور سیرت میں تو بہت سے حوالے موجود ہیں کہ باتیں کر کے اٹھ گئے کہ محمد صلی اللہ علیہ وسلم اس لیے بلایا تھا ہمیں, یہ کھانا اس لیے کھلایا تھا کہ ہمارے سارے خداؤں کو برا کہہ کر ایک خدا کی دعوت دے. لیکن آپ کو پتا کہ وہاں سے ایک بچہ ہی اٹھا تھا جو بہت پہلے سے آپ کا ساتھ دے رہا تھا, اور وہ حضرت علی رضی اللہ عنہ تھے. نوجوان نسل کو ضائع کرنا, اپنے ملک کو, اپنی قوم کو اور اپنی آئیڈینٹیٹی کو ضائع کرنا ہے. جب بھی کسی ملک کے تعلیمی اور تربیتی عمل میں کمی آ جاتی ہے تو معاشرے میں اضطراب آتا ہے. کسی بھی ملک کے تعلیمی ادارے, وہ فیکٹریز ہوتی ہیں, پروڈکشن وہاں کی یوتھ ہے. وہ کہتے ہیں نا, ہر فرد ہے ملت کے مقدر کا ستارہ. آپ ایک ینگ بچے کو ضائع کر دیجئے, آپ نے معاشرے کی ایک ترقی کی سیڑھی کم کر دی. اگر معاشرے میں اضطراب ہوگا, الجھے ہوئے ہوں گے, تو یاد رکھیے یوتھ کا رجحان یا تو جرائم کی طرف ہوگا, بگاڑ ہوگا, وقت ضائع کریں گے, لادینیت آئے گی, اندھی تقلید ہوگی, بدامنی ہوگی, اور ایک ایسی بے سکونی کی فضا چھائی ہوگی. میں اس کو چھوٹی سی مثال سے سمجھانا چاہتی ہوں. آپ سب اپنے اپنے ہی گھر کو تصور میں لائیں, کم و بیش کچھ نہ کچھ رنگ آپ کو دکھے گا. آپ اس گھر کے تصور سے کیسا محسوس کرتے ہیں کہ جوان بیٹا بستر پہ بیٹھا ہوا ہے سو رہا ہے, اور بوڑھا باپ باہر جا کے گارڈننگ کر رہا ہے, کیسا ماحول لگتا ہے؟ جوان بیٹی ہاتھ میں ٹپ ٹپ کرتی ہوئی کوئی مشین لے کر صوفے پہ لاؤنج میں بیٹھی ہے, اور ماں کچن میں کام کر رہی ہے. سچ بتائیے, کیا یہ نیچرل طریقہ ہے کہ جوان بچے تو آرام پرست ہو جائیں اور بوڑھی ماں اور بوڑھا باپ کام کریں؟ دادا دادی آج بھی پیدل چل رہے ہیں, اور جوان پوتے پوتیاں گاڑی نہ ہونے کی وجہ سے صرف आधा किलोमीटर दूर से कोई चीज़ न ला सके। ये मंज़र किसको अच्छा लगता है? किसी को भी अच्छा नहीं लगता। इसके ऑपोजिट अगर आप एक और मंज़र सामने लाइए आंखों के, कि एक ऐसा घर है, सब काम कर रहे हैं, बेटों के हाथ में वैक्यूम क्लीनर है, बेटियां वॉशरूम धो रही हैं, और माँ जो है वो किचन में काम कर रही है, और बाप सबको गाइड कर रहे हैं, कैसा फ़र्क महसूस होता है दोनों में। और एक और बात याद रखिए कि जब हम अपनी यूथ को इन्वॉल्व नहीं करते तो फिर हमारे और उनके ताल्लुकात बिगड़ने लगते हैं। जब हम अपने बच्चों पर एक नज़र रखते हैं, शुरू में मुश्किल लगता है उनको भी आपको भी, क्योंकि पाबंदियाँ किसी को भी अच्छी नहीं लगती, लेकिन इसके बाद क्या होगा? बड़े होकर वो आपको दुआएं देंगे कि रब्बिरहम हुमा कमा रब्बयानी सगीरा। कुछ अर्सा पहले किसी से बात हुई तो आंखों में नमी थी, और कहा कि जब माँ बाप हिफ्स करने के पे मजबूर करते थे, सुबह माँ उठाती थी, दौड़ करवाना, मस्जिद जाना, तो सबसे बुरे लगते थे माँ बाप। मेरे बाकी दोस्त तो नहीं कर रहे तो मैं क्यों कर रहा हूँ? लेकिन अब जब खुद माँ बाप बने और इस इल्म और इस अल्लाह के साथ ताल्लुक ने सुकून और इत्मीनान दिया, तो अब दुआएं निकलती हैं, लेकिन अब वो चेहरे सामने नहीं है। इस वक्त अगर मेरे सामने यंग बच्चियां ही सिर्फ बैठी होती ना, तो मेरी बात बिल्कुल फ़र्क होती, वो होगी इंशाल्लाह। लेकिन इस वक्त आप जवान बच्चों की माएँ तो हैं ना, अक्सरियत के बच्चे 10 साल से तो ऊपर ही होंगे मेरे गुमान में, अगर सारे नहीं तो एक बच्चा तो 10-12 साल का होगा, और अगर किसी का ये भी नहीं है तो फिर उम्मत के ऊपर नज़र डालकर हर उस बच्चे का तसव्वुर कर लीजिए जिसको हम मुसलमान बच्चा कहते हैं। आप देखिए कि आज हम अपने बच्चों की ज़िंदगी का मकसद क्या बनाते हैं। किसी की बात पढ़ रही थी शायद या सुन रही थी, तो उन्होंने कहा कि मैं कुछ साल पहले नॉर्वे में गया और एक होटल में था, तो जब होटल में काम करने वाला यंग लड़का था तो मेरी उससे बात हुई, तो मैंने उससे कहा कि व्हाट इज़ द पर्पज़ ऑफ लाइफ? कहने लगा नथिंग। फिर उसने पूछा क्या पर्पज़ ऑफ लाइफ होता है? आई डोंट थिंक सो, मेरा तो एक ही पर्पज़ है कि ईट ड्रिंक एंड बी हैप्पी, खाओ पियो और खुश रहो। जब किसी की नज़र ही मकसद से हट गई तो वो कैसे लॉस्ट होता है? मैं आपको भी प्रैक्टिकल एग्जांपल दे देती हूँ। आप में सक्सेस सिस्टर्स माशाल्लाह काफ़ी इधर उधर से आए हैं, हम लोग भी काफ़ी दूर से ही आए हैं। नेविगेटर को क्यों ड्राइवर अपने बिल्कुल आई कांटेक्ट पे रखता है? एक तो नज़र पड़ती है, आवाज़ आती है, और एक एक सेकंड पे आप देख रहे होते हैं किधर मुड़ना है, और पहले से बेचैनी चाह रही होती है ये एग्जिट लेना है कि अगला लेना है। थोड़ा सा अगर आप उससे नज़रें हटा लें और आपको डायरेक्शंस आती भी नहीं, तो आप लॉस्ट हो जाएंगे। अफसोस के साथ कहूँगी, मैं आपको मायूस नहीं करना चाहती, बट इस वक्त वी हैव अ बिग लॉस्ट जनरेशन। हमारे बच्चे इस वक्त लॉस्ट हैं। देखिए फ़र्क है, एक लफ्ज़ होता है गुमराह, एक होता है अगवा, अरबी में ज़्यादा अच्छा समझ सकते हैं, एक होता है दलाल, दलल से। इहदिनस सिरातल मुस्तकीम सिरातल लजीना अनअमत अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन। ठीक है, दाल कौन है? कि रास्ता पता था लेकिन उतर गया उधर से, लॉस्ट है। एक होते बिगड़े हुए, भटके हुए, दल्ला से, बिल्कुल ही उनको जाना ही नहीं है कुछ। अल्हम्दुलिल्लाह आज हमारी यूथ, जिसके बारे में वही बात है ना कि ज़रा नम हो तो ये मट्टी बड़ी ज़रखेज़ है, लेकिन अफसोस की बात है शायद हमने ही उनको पैदा होने से लेकर बड़े होने और उनके प्रोफेशन चूज़ करने तक ये बताया ही नहीं कि बेटा तुम्हें क्या बनना है। अभी 2-3 दिन पहले मैंने एक छोटी सी चीज़ शेयर की किसी के साथ, जो मेरे साथ भी किसी ने शेयर की, कि एक टीचर क्लासरूम में आते हैं सारे यंग लड़के, एक एक से पूछते हैं बेटा तुम बड़े होकर क्या बनोगे? तो हस्बे तवक्को एक बच्चे ने कहा कि मैं बड़ा होकर डॉक्टर बनूंगा। दूसरे से पूछा अच्छा भी बेटा तुम क्या बनोगे? उसने कहा मैं तो कंप्यूटर स्पेशलिस्ट बनूंगा। तीसरे ने हो सकता है कि लॉयर बनने की और किसी और फील्ड के मास्टर होने की बात की। इतने में एक और बच्चे पे जब उस्ताद की नज़र पड़ी, जो बहुत ही शरीफ-उत-तबा लग रहा था देखने में भी, बड़ा हम्बल नाइस, कहा बेटा तुम बड़े होकर क्या बनोगे? कहने लगा मैं बड़ा होकर साहबी बनूंगा। अब ये नाम बड़ा नया था उस्ताद के लिए भी और फेलोज जो थे, जो क्लीग्स थे उनके लिए भी। कहा कि ये क्यों, ये क्या होता है? कहता मुझे नहीं पता, बट मुझे एक बात पता है, मेरी मामा मुझे हर रात एक सहाबी की कहानी सुनाती हैं, और सहाबी को अच्छी ही चीज़ होती होगी क्योंकि हर कहानी के एंड पे बहुत ही खूबसूरत बात होती है। तो मैंने भी सोचा है कि बड़ा होकर मैं सहाबी बनूंगा। इस पे उस्ताद की आंखों में आंसू थे। हर बड़े आदमी के पीछे एक औरत का हाथ है, जैसे मूसा के पीछे तो तीन औरतों का हाथ था। माँ तो थी जिसने अल्लाह के तवक्कुल पे दरिया की मौजों में डाल दिया बच्चे को, अपने ऊपर लीजिए। हमारे बच्चे को कोई दरिया की मौजों में डालने का हुक्म दे दे, उससे बहुत पहले ही हम उससे नाराज हो चुके हों। हमें ऐसे लगता है हम अपने बच्चों की इबादत बड़ी अच्छी कर सकते हैं, मैं कर सकती, मेरी गोद में है, हालांकि देखिए माँ की गोद से ही बच्चा गिर जाता है। मूसा की माँ का तवक्कुल अगर ना होता तो मूसा कभी दरिया की मौजों में से ना बचते, ये याद रखिएगा। ये तवक्कुल की इतनी बड़ी दौलत है कि जब अल्लाह पे नजरें होती हैं, हस्बी अल्लाह कहता है एक इंसान, तो फिर अल्लाह उसके बच्चे को दरियाओं की मौजों में से भी बचा के ले आता है। और सिर्फ दरिया से नहीं बचाया, फिरौन के चुंगल से भी बचा दिया, उसी के घर में पले बढ़े, लेकिन फिरौन उनका कुछ बिगाड़ ना सका। अल्लाह चाहता तो मूसा अलैहि सलाम को उस साल में पैदा कर देता जिस साल में बच्चों को नहीं मारा जाता था, जैसे कि हजरत हारून अलैहि सलाम थे। एक साल का और गैप हो जाता तो मूसा भी हारून की तरह उस साल में पैदा हो जाते जिस साल फिरौन नस्ल कुशी नहीं करता था। लेकिन वो रब ही क्या जो फिरौन से डर जाए। आपका मेरा रब तो वो है कि जो फिरौन के घर से मूसा को बचा के ले आया। ये माँ होती है पीछे, फिर एक बहन थी मूसा के पीछे कि जो साथ साथ दरिया के किनारे पे चलती चलती देख रही थी कि ये मेरा प्यारा सा भाई कहीं डूब ना जाए। और उसी ने आकर माँ को खबर दी कि भाई तुम हल में पहुंच गया। देखिए अल्लाह के वादे सच्चे हैं। मैं आपको रुलाना नहीं चाहती, वरना सूरत कसस की वो चंद आयतें सिर्फ तर्जमे के साथ सामने रख दूँ ना, कि जिसमें अल्लाह ने मूसा की माँ के साथ किए हुए वादे पूरे किए थे कि ना सिर्फ यह कि तेरे बच्चे को बचाएंगे, बल्कि हम इसको नबी भी बनाएंगे और हम तेरी तरफ पलटा कर लाएंगे। पीछे माँ मजबूत होती है, हाथ माँ का चाहिए होता है, बच्चे तो मासूम है। देखिए मुझे तो बच्चों से जो कुछ मिलता है ना सीखने को, मैं शायद दूसरों से नहीं बोल पाती। इतने मासूम बच्चे, इतने क्यूट बच्चे, दिल में बुगज़ नहीं रखते, दिल में उनके कोई खराबी नहीं है, लेकिन इसके बावजूद आप देख लीजिए किस तरीके से वो इन चीज़ों को लेकर आते हैं। ये आपको मुझे सोचना है।